कार्यक्रम उज्यालो संसारको नयाँ श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म लक्ष्मी पौडेल सुनेज दिन्छ विजय एफएम 101.6। अबको आधा घण्टासम्म हामी कार्यक्रम उज्यालो संसारका साथमा रहनेछौ। कार्यक्रम उज्यालो संसार विद्यार्थीको उज्यालो भविष्यको कुराकानी गर्ने एउटा कार्यक्रम हो, जहाँ विद्यार्थीका गतिविधि समावेश हुन्छन्, विद्यार्थीका क्रियाकलापहरू समावेश हुन्छन्, विद्यालयका गतिविधि समावेश हुन्छन्, विद्यार्थी शिक्षक अभिभावकले विद्यार्थीको शिक्षाका लागि खेल्नुपर्ने भूमिकाको बयान हुन्छ, बहस हुन्छ, चर्चा हुन्छ, कुराकानी हुन्छ। विभिन्न विद्यालयहरूले पठन पाठनलाई कसरी अगाडि बढाइरहेका छन् र उनीहरूले अगाडि बढाइरहेको पठन पाठन प्रक्रियाले विद्यार्थीलाई साँच्चै भोलिका दिनमा अब्बल बनाउन कसरी भूमिका खेल्छ, यी यस्ता कुरामा बहस, छलफल, कुराकानी गतिविधि सबै सामग्री समेट्ने गर्छौँ। आज हामी कुराकानी लिएर आएका छौँ र आजको कार्यक्रमलाई हामीसँगै सहकार्य गरेको छ गैंडाकोट 5 रहेको साइनिङ आवासीय माविले र भर्खर मात्रै विद्यालयले वार्षिकोत्सव पनि मनाएको छ, 23 वार्षिकोत्सव। हामी यही वार्षिकोत्सवका सन्दर्भमा रहेर भावी कार्ययोजनाहरू के छन् भन्ने विषयमा पनि विद्यालयका प्राचार्य लक्ष्मी प्रसाद दवाडीसँग कुराकानी गर्नेछौँ। त्यसभन्दा अगाडि लागौँ साइनिङ आवासीय माविका बारेमा संस्थागत परिचय समितिको यो सामग्रीतर्फ। शिक्षा जीवनको ज्योति हो भन्ने मूल नाराका साथ 2051 साल पौष 8 स्थापना भएको यस साइनिङ आवासीय माध्यमिक विद्यालय गैंडाकोटले सुरुवातमा प्राथमिक तहबाट पठन पाठन गराउँदै आइरहेको छ। पछि 2057 सालमा निम्न माध्यमिक तह, 2058 सालमा कक्षा 9, 2059 सालमा कक्षा 10 र 2067 सालमा कक्षा 11 र 12 अनुमति लिई व्यवस्थापन, मानविकी तथा शिक्षा संकायका कक्षाहरू सञ्चालन भइरहेका छन्। जना दक्ष शिक्षक, 10 सहयोगी कर्मचारी सहित 900 विद्यार्थीहरूलाई अध्यापन गराइरहेको यस साइनिङ आवासीय मावि करिब 1 क्षेत्रफलमा अत्याधुनिक भवन र खेल मैदानमा फैलिएको छ। विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, होटल व्यवस्थापनको प्रयोगशाला र व्यवस्थित पुस्तकालय, सुविधा सम्पन्न आवास गृह, पौष्टिक आहार सहितको सफा चमेना गृह, प्रशासन शाखा, लेखा शाखा सहित अध्ययन, अध्यापन र खानपान तथा आवासलाई व्यवस्थित र सहज बनाइएको छ। सम्पूर्ण गतिविधि तथा अध्ययन अध्यापनको क्रियाकलाप सीसीटिभीबाट निरन्तर निगरानी गर्दै आएको विद्यालयले स्मार्ट टिभी र प्रोजेक्टरको सहायताले मल्टिमिडियाबाट कक्षा सञ्चालन गरिरहेको छ। फलस्वरूप कक्षा 8 र एसएलसी परीक्षा तथा कक्षा 11 र 12 बोर्ड परीक्षामा निरन्तर रूपमा जिल्ला प्रथम, जिल्ला द्वितीय, जिल्ला तृतीय स्थान हासिल गरिरहेको छ। राष्ट्रिय रूपमा नै विद्यालयले 100% विद्यार्थी उत्तीर्ण गर्ने विद्यालयको रूपमा छवि बनाइसकेको छ। यस्तै कक्षा 11 विज्ञान संकायका लागि सम्पूर्ण पूर्वाधार तयार भइसकेको छ। बलियो र सुरक्षित कम्पाउन्ड सहित नर्सरी केजी कक्षाहरूमा मन्टेश्वरी विधिबाट पढाइ हुन्छ। यातायातको राम्रो सुविधा भएको विद्यालयले चितवनको भरतपुरदेखि गैंडाकोटको अमरापुरीसम्मका विद्यार्थीहरूलाई सेवा प्रदान गरिरहेको छ। दक्ष, अनुभवी, इमान्दार र कर्तव्यनिष्ठ शिक्षक यो विद्यालयका पर्याय हुन्। विद्यालयका उद्देश्यहरू: प्रतिस्पर्धी र समय सापेक्ष व्यवहारिक शिक्षा प्रदान गर्नु, बाल मैत्री वातावरणमा सिकाइ क्रियाकलाप सञ्चालन गर्नु, देशका लागि आवश्यक दक्ष र योग्य नागरिक तयार पार्नु र प्राविधिक जनशक्ति तयार पार्नु। विद्यालयका विशेषताहरू: जिल्लाकै उत्कृष्ट विद्यालय, प्ले नर्सरीदेखि कक्षा 2 ग्रेड टिचिङ, मन्टेश्वरी विधि, मन्टेश्वरी विधिबाट अध्ययन गर्ने विद्यार्थीलाई छुट्टै भ्यानको व्यवस्था, तालिम प्राप्त शिक्षकहरूको टिमबाट अध्ययन गराइने, वार्षिक क्यालेन्डर अनुसार ईसीए कार्यक्रम सञ्चालन हुने, निरन्तर रूपमा कक्षा 8, 10, 11 र 12 100% विद्यार्थी उत्तीर्ण सहित जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल कम्प्युटर, विज्ञान प्रयोगशाला तथा पुस्तकालयको व्यवस्था, शान्त, सुन्दर र सुरक्षित वातावरणमा पठन पाठन, खेलकुदका पर्याप्त सामग्री र मैदान भएको विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि अनुभवी र लगनशील शिक्षकहरू यस विद्यालयका विशेषताहरू हुन्। यो सामग्रीपछि फेरि पनि स्वागत छ। आज हामीसँग स्टुडियोमा पाहुना हुनुहुन्छ साइनिङ आवासीय माविका प्राचार्य लक्ष्मी प्रसाद दवाडी। म सुरुवातमा सरलाई कार्यक्रममा स्वागत गर्न चाहे। सर, स्वागत छ।
धन्यवाद, नमस्कार।
आराम हुनुहुन्छ?
हजुर, ठिक छ।
भर्खर मात्रै वार्षिक उत्सव सकाउनु भयो।
हजुर,
कस्तो रह्यो 23 वार्षिक उत्सव?
समग्रमा राम्रो हो। हामीले वार्षिक उत्सव पछि अभिभावकहरूले फोन गर्नुभयो, हामी चाहिन्नौँ र बिदाको दिन नपारेको भनेर भन्नुभयो।
ए
सरस्वती 20% जति अभिभावकहरू छुट्नु भएको, 100 त नहोला, तैपनि समग्रमा असाध्यै राम्रो भयो, उत्साहजनक रह्यो, धेरै राम्रो भयो।
कार्यक्रमको प्रमुख अतिथि प्याप्सनका महासचिव राजेन्द्र बानियाले तपाईँहरूलाई चाहिँ विद्यार्थीहरूको मनोवृत्ति बुझेर पढाऊ अनि बल्ल यिनीहरूको पठन पाठन राम्रो हुन्छ भनेर निर्देशन दिएर जानुभएको छ। 23 वर्षको अनुभवमा चाहिँ यो विद्यार्थीको मनोवृत्ति बुझेर चाहिँ कसरी पढाउने रहेछ?
एउटा कुरा त विद्यार्थीको मनोवृत्ति बुझेर नपढा भए विद्यालयले त्यस्तो ड्रास्टिक चेन्ज पनि गर्दैन थियो होला।
हामी अहिले त्यो समीक्षा पनि गर्छौँ।
हाम्रो विद्यार्थीहरूलाई हामीले प्राविधिक शिक्षाहरू दिएका छौँ, टेक्निकल नलेजहरू दिएका छौँ, विभिन्न अन्तर्निहित प्रतिभाहरूलाई प्रस्फुटन गर्ने खालका कार्यक्रमहरू ल्याएका छौँ, भक्ति र कला सिकाएका छौँ, हामीले स्काउटका ज्ञान दिएका छौँ, अब बाहिर एक्सटर्नल एक्टिभिटिजहरू त्यो टाइकान्डोहरूदेखि लिएर धेरै कुराहरू सिकाएका छौँ र साथसाथै अब उनीहरूलाई अरू जाने हाजिरी जवाफहरू भयो, नाचगानहरू भयो, ड्रइङ कम्पिटिसनहरू भयो, अब समाजमा हरेक पक्षमा चाहिने कुराहरू हामीले सिकाएका छौँ। मलाई लाग्छ यो अभिभावकको पनि चाहना हो, विद्यार्थीहरूको पनि चाहना हो र कुनै विद्यार्थी पढाइमा अब्बल हुन सक्ला, अरू कुराहरूमा नहुन सक्ला, अरू कुरामा पढाइमा अब्बल नहुनु यी विद्यार्थीहरू गेम्स एन्ड स्पोर्ट्सको माध्यमबाट अगाडि जान सक्छ, समाजसेवामा अगाडि जान सक्छ, साहित्यमा अगाडि जान सक्छ। हामीले विद्यार्थीहरूको भिजन हेर्ने बित्तिकै यो विद्यार्थीलाई यो फिट हुन्छ भन्ने, मेरो 23 वर्ष यो साइनिङ मात्रै 23 वर्ष हो, म त 2041 सालदेखिको मास्टर सरस्वती विद्यार्थी हेर्ने बित्तिकै उसलाई एक हप्ता पढाउने बित्तिकै यो विद्यार्थी यो पेसामा फिट हुन्छ जस्तो मलाई लागिहाल्छ।
के रहेछ यो विद्यार्थीको मनोवृत्ति भनेको चाहिँ खासमा?
विद्यार्थीको मनोवृत्ति भनेकै अब अहिले यो चेन्जिङ सोसाइटी हो, यो 21औं शताब्दी भनेकै चेन्जिङ सोसाइटी हो। अहिलेका विद्यार्थीहरू वास्तवमा हामीभन्दा धेरै डाइनामिक छन्। यो इन्फर्मेसन टेक्नोलोजीले यो विश्वलाई यति नजिकाइदिएको छ कि हाम्रा विद्यार्थीहरू अब त्यसमा चाहिँ नै सरिक हुन थालेका छन्। हामी यदि आउटडेटेड हुने हो भने त विद्यार्थीले हामीलाई कता हो पछाडि छोडिहाल्छन्। त्यस कारणले पनि हामीले हाम्रो विद्यालयमा यो मल्टिमिडिया क्लासेसहरू सुरु गरेका छौँ, इन्फर्मेसन टेक्नोलोजीलाई अगाडि गराउनको लागि हामीले त्यहीँ इन्टरनेटहरू जोडेका छौँ। यो उनीहरूको अहिलेको चाहिँ यो ग्रोइङ फेज चाहिँ के हो भन्दा इन्फर्मेसनमै अगाडि जाने नै हो।
भनेको
पहिला हाम्रो पालामा रटन्ते विद्या घोटकन्ते विद्या थियो भने अहिलेका विद्यार्थीले घोक्दैनन्, घोक्न चाहँदैनन् पनि। हामीले घोकाएरै यिनीहरूलाई चाहिँ जान्ने बनाउँछौँ भन्छौँ भने हामी आउटडेटेड हो, हामी फेलर हो। त्यसैले अहिले विद्यार्थीको भावनालाई चाहिँ हामीले क्याच गरेर जानु नै अब यो अहिलेको 21औं शताब्दीसँग रूपान्तरण भएर जानु जरुरी नै छ।
अब जस्तो यो विद्यार्थीको मनोवृत्ति बुझेर पढाउने भन्ने सवालमा चाहिँ कसरी दिन सकिन्छ उनीहरूले चाहे जस्तो शिक्षा? उनीहरूको मनोवृत्ति भनेको उनीहरूको मनोभावना बुझेर उनीहरूले चाहेको कुरा पुरा गर्ने तरिकाले चाहिँ
मुख्य कुरो त प्ले वे मेथड पनि हो। अनि अब एकरो पहिला हामीले चाहिँ यो उनीहरूलाई वर्णनात्मक किसिमले पढाउँथ्यौँ भने अहिले वर्णनात्मक किसिमले पढाउने भने त्यो सम्भवै हुन्न। जस्तै फर एक्जाम्पल हिजो राजेन्द्रजीले नै 1 घन्टाभन्दा बढी समय लामो समय भाषण गर्दा सुरु सुरुमा गारेन्ट्सहरू जति एट्र्याक्टिभ भएर सुन्नुभयो, पछि अब त्यति धेरै नबोल्दै हुने थियो भन्ने जस्तो एउटा फिल भयो। तर पनि उहाँले यति राम्रो सशक्त किसिमका उदाहरणहरू पेस गरेर अभिभावकले के गर्ने, शिक्षकले के गर्ने, विद्यार्थीले के गर्ने, विद्यार्थी अहिले कानेर चुकिराखेका छन्, अभिभावकले हामीले विद्यार्थीको मनोभावना अनुसार के दिन सकेका छौँ, के दिन सकिराखेका छैनौँ, यी धेरै कुराहरू उहाँले भन्दा भन्दै पनि तर अलिकति वर्णनात्मक भयो भने मान्छेहरूलाई अलिकति थोरै मोनोटोनस हुन्छ। जस्तै हिजकै प्रोग्राममा हो भने नाचगान भनेपछि अभिभावकहरू धेरै सक्रिय हुने, यताउता छरिएर रहेकाहरू पनि नजिक झुम्मा हुने, पढाउँदा पनि त्यही हो। हामीले जति चाहिँ अब वर्णनात्मक किसिमले जान्छौँ विद्यार्थी त्यत्तिकै मोनोटोनस हुन्छ, फिल गर्छ। तर त्यसको साथसाथै हामीले चाहिँ उनीहरूलाई चाहिँ अब एजुकेसनल मेटेरियल्सहरू लिएर हामीले चाहिँ अब श्रव्य दृश्य सामग्री युज गरेर पढायौँ भने विद्यार्थी असाध्यै चनाखो हुन्छ, सक्रिय हुन्छ, सिकौँ सिकौँ लाग्छ उसलाई। र यसरी विद्यार्थीको मनोभावना भनेकै अहिलेको इन्फर्मेसन टेक्नोलोजीमा प्ले वे मेथडबाट उसलाई चाहिँ जस्तै अब हामीले विभिन्न किसिमका मेटेरियल्सहरू लिन्छौँ, इन्टरनेटबाट तान्छौँ, हामीले अब त्यो सिटिएफका चाहिँ साथीहरूलाई पनि ल्याएका छौँ। अनि यो श्रव्य दृश्य नै हो अहिलेको कन्डिसन भनेको, एकरो घोकाउनुभन्दा उसलाई चाहिँ श्रव्य दृश्य त्यही
जस्तो अगाडि तपाईँले भन्नुभयो नि हामी कहाँनिर चुकेका छौँ भन्ने कुरा चाहिँ राजेन्द्रजीले हिजो भन्नुभयो भन्ने कुरा तपाईँ बसेर पनि त्यो कुरा चाहिँ सोच्नुहुन्छ होला, हामी चाहिँ कहाँनिर चुकेका छौँ, हाम्रा बालबालिकालाई चाहिँ सही शिक्षा दिनलाई चाहिँ हाम्रा अभिभावक कहाँनिर चुकेका छौँ, हाम्रा शिक्षक कहाँनिर चुकेका छौँ, के रहेछ खास? तपाईँले समीक्षा गर्नुभएको
छ? कस्तो छ भने हामी यस असाध्यै दुःख गरेर पढेको मान्छे, म एउटा एक्जाम्पल भनौँ यहाँलाई, हामी यस्तो फेजमा भयौँ कि हामी विद्यार्थी हुँदा माथि डाँडामा धेरै टाढा आँखाले देख्ने ठाउँमा सर देखियो भने हामी थोरै डराउने कन्डिसन हुन्थ्यो। अहिले हामीले एक किसिमले भने नि कहीँ केही विद्यार्थीहरू अब यस्तो किसिमले गइदिए कि बाबा मम्मीहरूको पनि एउटा सन्तान मात्रै हुन्छ, उनीहरू धेरै माया पाएका छन्। अब अहिलेको कन्डिसनमा पहिला सरहरूले कारवाही गरेर पिटेर अथवा हप्काएर हुन्थ्यो भने अहिले त्यस्तो छैन, अहिले उसलाई फकाउनै पर्छ। र एउटा कुरो के देखियो भने यदि घरमा कुनै विद्यार्थीले गाली पाएको छ भने त्यो विद्यार्थी स्कुलमा आएर साथीलाई पिट्छ, साथीलाई पिटेपछि त्यो विद्यार्थी त सरहरूको प्रिय भएन, नभइसकेपछि त्यो विद्यार्थीलाई सरले पनि कारवाही गर्नु पर्यो।
भनेपछि हामीले चाहिँ उसको पारिवारिक स्थिति अनुसार बुझेर स्कुलमा व्यवहार दिन चाहिँ चुक्या रहेछौँ
हो। अनि अहिले म भन्दै थिएँ ए उसले विद्यालयमा राम्रो गर्दैन, राम्रो नगरेपछि अब त्यो अरू सबै ऊ एटेन्सन सिकिङ हुन्छ, राम्रो गर्नेलाई माया गर्नु पर्यो सबैले, नराम्रो गर्नेलाई स्कुलमा सरले हप्काउनु पर्यो। स्कुलमा सरले हप्काउनु भयो भने उसले घर गएर भाइ पिट्छ अथवा बहिनी पिट्छ, अनि घर गएर मम्मीले गाली गर्नुभयो भने उसले स्कुलमा आएर साथीलाई पिट्छ। ऊ के चाहन्छ भने म पनि अरू साथीलाई जत्तिकै मलाई पनि माया गरिदिए हुन्थ्यो भनी सोध्छ। उसले घर गडबड गरेपछि, घर गल्ती गरेपछि बाबाआमाले उसलाई अलिकति हेला गर्नै पर्यो, अनि उसको मन दुखिराख्छ। स्कुल आएर साथी चुट्छ, स्कुलमा आएर उसले साथी चुटेपछि सरले उसलाई अलि हेला गर्नु पर्यो, अनि उसले सोच खोज्छ के त भने ओहो घर पनि मलाई मम्मी बाबाले गाली गर्ने, स्कुलमा नि सरले मलाई गाली गर्ने, अरूलाई घर पनि भाइलाई माया गर्ने, स्कुलमा नि अरू साथीलाई माया गर्ने, भनेपछि त्यो विद्यार्थी कहाँ जाने?
अब त्यसो भए त्यस्तो विद्यार्थी त तपाईँसँग पनि छन्, तपाईँले त्यस्तै विद्यार्थी भोग्नु भएको छ, कसरी चाहिँ अगाडि बढाउनुहुन्छ उसको पठन पाठन?
विद्यार्थीहरू हामीसँग छन्, प्रशस्तै छन्। त्यस्ता विद्यार्थीलाई अहिले मैले हजुरलाई भने जस्तै गरिकन हामी अभिभावकहरूलाई बोलाउँछौँ, स्कुलमा बोलाउँछौँ। यसको समस्या यो हुनसक्छ है, अब तपाईँले घर पनि अलिकति माया गरिदिनुहोस्, हामी स्कुलमा पनि अलिकति माया गर्छौँ, अलि बढी नै ऊ ट्र्याक आउट भयो भने यसलाई जे गर्नुपर्छ दुवै पक्ष मिलेर गरौँला, भनेपछि उसलाई हामीले अभिभावकसँग सँगै राखेर यो छलफल गरिसकेपछि त्यस्ता विद्यार्थीहरू थुप्रै विद्यार्थीहरू सयौँ विद्यार्थीहरू सुध्रेका पनि छन्।
अब कुरा चाहिँ 23 वर्ष अगाडि र अहिलेको स्थिति स्कुलकै कुराबाट तपाईँ यो भनिन्छ नि फर्केर हेर्दा
हजुर
कस्तो लाग्छ, कसरी अगाडि आयो जस्तो लाग्छ उतिखेरको विद्यार्थीहरूको पढाउँदाखेरिको स्थिति र अहिले विद्यार्थीहरूलाई पढाउँदाको स्थिति?
त्यति बेला त साइनिङ जम्मा 1.5 कट्ठा जमिन, 40 जना विद्यार्थी, 5 जना शिक्षक भएर सुरु गरे हो। अहिले त ड्रास्टिक चेन्ज छ नि, धेरै नै चेन्ज छ।
हामी पठन पाठनकै
1000 को संख्यामा विद्यार्थीहरू, 50 जना भन्दा बढी सरहरू हुनुहुन्छ। अनि अब त्यति बेला धुलोमा अब सुविधा थिएन, अहिले एक हिसाबले अब देशकै एउटा समृद्धशाली भौतिक रूपमा अत्याधुनिक भवन छ, हामीसँग इन्फर्मेसन टेक्नोलोजीहरू छ, अब सबै थोक छ।
चिजभन्दा पनि बढी महत्त्वपूर्ण कुरा चाहिँ
अनुभव, शिक्षक साथीहरूको अनुभव। मैले त्यति बेला स्कुल खोल्दा भर्खर जुँगाको रेखी आएको थियो, अहिले सबै सेतै फुल्न लागिसकेँ, अनि अब त्यही अनुसार मेरो अनुभव पनि अलिकति बढी नै भयो होला। त्यति बेला अलि बढी इगो हुन्थ्यो होला, अहिले म नरम हुन थालेँ होला। हाम्रा शिक्षक साथीहरू पनि त्यति बेला अलिक कम अनुभवी हुनुहुन्थ्यो होला, अहिले अलिक बढी दक्ष अनुभवी हुन सक्नुभयो होला। त्यति बेला हामीले हाम्रा शिक्षक साथीहरूलाई अलिक थोरै कम पे गर्थ्यौँ होला, अहिले संस्थाले अलिक राम्रो पे गर्ला, अलिक कम पे गर्दा अलिक लेस क्वालिटी टिचर आउनुहुन्थ्यो होला, अहिले अलिक बढी क्वालिटीका आउनुभयो होला। त्यही कारणले चाहिँ जिल्लामा मात्रै नभए नभइकन देशैमा अब विद्यालयको रिजल्ट राम्रो छ, छवि राम्रो छ, तर निरन्तरता हो। फेरि यो वर्ष राम्रो भयो भन्दैमा हामी सुतेर बस्यौँ, अल्छी गऱ्यौँ भने आगामी फेरि बिग्रिन्छ। त्यसैले स्टेप स्टेपमा च्यालेन्ज चाहिँ छ, गर्नैपर्छ। सबभन्दा जोखिम पक्ष मलाई त के लाग्छ भने कसैलाई रिस उठाएर सजाय दिनुपर्छ भने स्कुल खोलो भनिदियो भने काफी पुग्छ जस्तो लाग्छ।
आफूले भोग्नु भएको छ नि त
हजुर।
अब जस्तो अगाडि कुरा गर्नुभयो नि धेरै च्यालेन्जेसहरू चाहिँ छन्, चुनौतीहरू छन्, त्यही भएर तपाईँहरूले हरेक वर्ष एउटा मेजरमेन्ट तय गर्नुहुन्छ, एउटा एउटा टार्गेट मिट गर्ने चाहिँ एउटा निर्णय गर्नुहुन्छ कि हामीले यो वर्ष यो गर्ने भनेर। अब वार्षिक रूपमा त्यो हेर्दै गर्दाखेरि, त्यसरी आउँदै गर्दाखेरि चाहिँ कसरी काम गर्दाखेरि चाहिँ रिजल्टलाई बेस्ट गराउन र टार्गेट मिट गराउन चाहिँ सजिलो हुँदो रहेछ?
त्यो त हरेक विद्यालयहरूले 3 किसिमको भिजन बनाउँछन्। एउटा सर्ट टर्म भिजन हो, त्यो भनेको तुरुन्तै अब अर्को सालको एसएलसीमा विद्यार्थीलाई कसरी जाने गराउने, यो समाजले खोजेको छ। अभिभावकजीहरूले पैसा पेड गरेर आफ्नो पकेट मनीबाट पेड गर्नुभएको छ, विशेष गरेर यो बोर्डिङ स्कुलहरूमा उहाँहरूलाई तुरुन्तै फिडब्याक चाहियो। अर्को कुरो मिड टर्म भिजन हो, मैले 5 वर्षमा के गर्न सक्छु, पञ्चवर्षीय योजना बनाउनु पर्यो। अनि त्यसपछि लङ टर्म भिजन, लामो समय, अब आजको 10 वर्षमा कति गर्न सकिन्छ अथवा 20 वर्षमा के गर्न सकिन्छ। 2051 सालमा विद्यालय खोज्दा मैले जुन किसिमले 3 किसिमको भिजनबाट सुरु गरेका थिएँ, सायद मैले त्यति बेला साइनिङ आजको अवस्थामा आउँछ भनेर त्यति बेला समाजमा भने भए कसैले नि पत्याउनु हुन्थेन। अहिले पनि मसँग लङ टर्म भिजन छ, सर्ट टर्म भिजन छ, मिड टर्म भिजन छ, अनि कति गर्न सकिन्छ कति गर्न सकिन्न म चाहिँ अड्कलेर बोल्ने गर्छु।
अब तपाईँले अगाडि भन्नुभयो नि जस्तो लङ टर्म भिजन, अब अबको 10 वर्षमा के गर्ने भन्ने जस्ता कुराहरू होइन, 10 वर्षभित्र के हुने। कक्षा 1 भर्ना भएको विद्यार्थीलाई भर्ना गर्दै गर्दा तपाईँले कक्षा 10 पनि सोच्नु पर्यो, यो विद्यार्थी कक्षा 10 पुग्दा के होला भन्ने सम्मानको सोच्नु पर्यो।
हजुर,
कसरी योजना बनाउनुहुन्छ?
योजना त 10 वर्ष पहिल्यैदेखि लाग्न पर्यो नि, किनभने रिजल्ट जति बेला चाहियो त्यति बेला मात्रै कसेर त हुँदैन। उसको उमेर अनि त्यसपछि आएर उसको चाहिने क्षमताले भ्याउने किसिमको शिक्षा हामीले दिँदै जान्छौँ। सुरुमा जे किसिमको दिएका छौँ 10 कक्षाका विद्यार्थीलाई त्यही किसिमले पढाएर हुँदैन। सुरुमा हामीले उसलाई चाहिने दिने र 10 कक्षामा उसको लेभल अनुसारै हामीले मेन्टेन गरेर गएका हुन्छौँ। सानो लेभलमा त्यही किसिमले दिएका हुन्छौँ भने ठुलो लेभलमा त्यही किसिमले दिएका हुन्छौँ। र यो सुरुमै यो विद्यार्थी यत्तिको हुन्छ, यो यसको टार्गेट यो हो, अब यो विद्यार्थी पढाएपछि यो 10 वर्षपछि यो विद्यार्थी यो ठाउँमा पुग्छ, यो विद्यार्थी यो ठाउँमा पुग्छ, लगभग हामीले क्यालकुलेसन गरेका हुन्छौँ। र कुनै विद्यार्थीहरू यता पढाइमा सक्रिय, कति विद्यार्थीहरू हाम्रा डक्टर भएका छन्, कति इन्जिनियर भएका छन्, कति सिएमा गएका छन्, कति स्टाफ नर्स भएका छन्, कति प्रशासक भएका छन्, त्यो सुरुबाटै नै हामीले जुन किसिमको एक्स्ट्रा एक्टिभिटिजहरू गर्छौँ, ईसीए कार्यक्रमहरू चलाउँछौँ, जस्तै अहिले नै मैले भने अब हाजिरी जवाब चलाउँछौँ, वक्तृत्व कलाहरू चलाउँछौँ, अब सिङ्गिङ डान्सिङ गराउन सिकाउँछौँ, ड्रइङहरू गराउन सिकाउँछौँ। त्यो सुरु सुरुमा अब विद्यार्थीहरू पछि जे भन्ने हो उसले पहिलादेखि नै सिम्टम देखाइहाल्छ, सिम्टम देखाएपछि हामीले त्यही अनुसार उसलाई चाहिँ अपलिफ्ट गर्दै जान्छौँ।
अब
तत्त क्षेत्रमा अपलिफ्ट गऱ्यो भने त्यो विद्यार्थीहरू पछि भविष्यमा त्यही क्षेत्रमा लागेको पनि हामीसँग रेकर्डहरू छ।
जस्तो यो वार्षिक उत्सवको अवसरमा चाहिँ एउटा प्रतिवेदन अथवा एउटा आगामी वर्षको चाहिँ योजना पनि तय भयो होला।
हजुर, भयो भयो।
विद्यार्थीभित्रको अन्तर्निहित क्षमता उजागर गर्नेदेखि लिएर उसको पठन पाठनमा अझै निखारता ल्याउन चाहिँ कस्ता योजना बनाउनु भएको छ?
हामीले मुख्य कुरो त अहिले भइरहेको मल्टिमिडिया क्लासहरूलाई, अहिले समग्रमा 6 क्लासहरूमा मल्टिमिडिया युज गरेका छौँ हामीले प्रोजेक्टरको सहायताबाट, त्यसलाई हामीले सबै क्लासहरूमा बनाउने लक्ष्य बनाएका छौँ एउटा कुरो त। अर्को कुरो अब शिक्षक तालिम, अभिभावक तालिम, विद्यार्थीहरूको तालिमको लागि अलिकति हामीले यसलाई बजेटिङ गरेका छौँ, हामी अब तालिम ओरिएन्टेड हुन्छ। अनि त्यसपछि आएर अझै पनि यो हाम्रो होस्टेलहरूमा अहिले हुन त अब एउटा रुममा 1 विद्यार्थी मात्रै राख्ने हो, त्यसलाई पनि अब त्यो हामीसँग अहिले 5 मात्रै रुममा चाहिँ एट्याच बाथरुम प्लस त्यो बाथटब भएको छ भने त्यसलाई चाहिँ अरू सङ्ख्या बढाउनतिर हामी लगाइराखेका छौँ। अनि अहिले जुन साइनिङको विद्यालय भवन हो त्यसले विद्यार्थीको चाप थेक्न सकिरहेको छैन, अब बनाउँदाखेरि त्यही किसिमको अझै अत्याधुनिक किसिमले चाहिँ बनाउन पर्यो। अनि अर्को कुरो हाम्रा अभिभावकहरूको एउटा डिमान्ड के आएको छ भने, सर एउटा स्विमिङ पुल पनि भइदिए हुन्थ्यो भन्ने चाहिँ उहाँहरूको डिमान्ड छ, अब त्यसलाई पनि हामीले एड्रेस गर्नुपर्ने छ त्यो कारणले गर्दाखेरि। अनि अर्को कुरो चाहिँ के छ भन्दा, हामी अब अहिले हामीले 2 विद्यार्थीहरू मुगुका विद्यार्थीहरूलाई यो आवासीय सुविधासहित हामीले चाहिँ उनीहरूलाई गुणस्तरीय शिक्षा दिएकोमा यसलाई चाहिँ सक्यो भने 4 बनाउने, किन भन्दा अब मुगु कर्णाली अञ्चल कालीकोट डोल्पा जुम्लातिरका विद्यार्थीहरूले पनि क्वालिटी एजुकेसन पाए भने राम्रो हुन्छ। एउटा बाबु अनिल धामीलाई मैले यो आजभन्दा ठ्याक्कै 17 पहिला यहाँ ल्याएको थिएँ, त्यो बाबु 6 पढ्थ्यो, उसले सिएटी क्याट क्याट माने बिरालो भनेर 50 घोक्दाखेरि 51 क्याट माने के भन्दा मुसा भन्ने किसिमको विद्यार्थीहरू अहिले आएर त्यो विद्यार्थी यति धेरै राम्रो गरेको कि म त चाहिँ वास्तवमा अझै चाहिँ अब त्यो अलिकति पिछडिएको ठाउँबाट कालीकोट मुगु हुम्ला जुम्ला डोल्पाका विद्यार्थीहरू आज 1 मात्रै अभिभावक मसँग फेरि मुगुबाट पनि आउनुभएको छ, उहाँ विष्णुबहादुर धामी हो, उहाँले प्रपोज ल्याउनु भए अरू 2 पढाउनु पर्यो सर भन्नुभए, अत्यता पनि हामीले सोचिराखेका छौँ, किनभने यो ज्ञान बाँड्ने नै कुरो हो। मैले पढाएर त्यो विद्यार्थी क्वालिटेटिभ भयो भने त एउटा यो अनिल धामीले मुगु क्याप्चर गर्यो भने एउटाले जुम्लामा राम्रो गरोस्, अर्काले हुम्लामा गरोस्, एउटाले डोल्पामा गरोस्, कमसेकम 4-5 विद्यार्थीहरू त्यो किसिमको विद्यार्थीहरू आउनुभयो भने त्यो पनि हामीले लक्ष्य बनाएका छौँ।
भनेपछि यो खालको रणनीति पनि अब अहिले जस्तो जुन दुर्गम
साइनले गर्नु पर्यो नि त गर्नु पर्यो। अब जस्तै फर एक्जाम्पल हामीले यो वार्षिक उत्सवको यो सिलसिलामा नै हामीले अब निशुल्क किसिमको स्वास्थ्य परीक्षण गऱ्यौँ, नि शुल्क आँखा परीक्षण गरिदियौँ, त्यस्तै ब्लड डोनेसन गऱ्यौँ। साइनिङ अब साइनिङ एक्लै अगाडि भएर हुँदैन, उसले चाहिँ अब वेलफेयर ओरिएन्टेड काम गर्नु पऱ्यो नि, जनकल्याणकारी कामहरू पनि गर्नु पऱ्यो। पहिला अलि सक्थेन होला, अलि कम गऱ्यो होला, अब अहिले अलि बढिसक्ने भयो होला, त्यो त्यसलाई अलिकति बढाउनु पऱ्यो। योभन्दा पाँच वर्षपछि झन् धेरै सक्छ भने झन् धेरै गर्नु पऱ्यो। आखिर अब शिक्षा पनि बाँड्ने हो, सबै बाँडेर सँगै ग्रोइङ टुगेदर भन्ने हिसाबले साइनिङ अगाडि बढ्ने हो नि, त्यसरी बढ्दै पनि छ।
धेरै धेरै धन्यवाद। हामीले अहिलेसम्मको कुरा पनि कोट्यायौँ र अबको कुरा पनि अलिकति कोट्यायौँ।
हजुर,
समय दिनुभयो, धेरै धेरै धन्यवाद।
हामी सबैको लोकप्रिय यो रेडियो विजय एफएम सुने जितिन्छ भन्नुभयो, वास्तवमा नसुने हारिन्छ। यस्तो लोकप्रिय कार्यक्रममा मेरो भनाइहरू राख्ने मौका दिनुभयो यहाँ लगायत यहाँको सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद। र यो कार्यक्रममा सुन्नुभएको सम्पूर्ण श्रोताहरूलाई मेरो भित्रबाट नै हार्दिक नमस्कार भन्न चाहन्छु।
धेरै धेरै धन्यवाद। प्रिय आफन्त कुराकानी गर्दै थियौँ लक्ष्मी प्रसाद दवाडी, जो साइनिङ आवासीय माभिको प्राचार्य हुनुहुन्छ। 23 वर्ष अगाडि थोरै जग्गामा थोरै विद्यार्थी थोरै शिक्षकका साथ खुलेको विद्यालयले अहिलेसम्म के गरिरहेछ थोरै हामी कोट्याउन सफल भयौँ। र एउटा कुरा मैले अलिकति कोट्याउन पनि के चाहेँ भन्दा, हामी व्यावसायिक रूपमा विद्यालयहरू सञ्चालन गर्दै गर्दा, हामीले निजी क्षेत्रबाट विद्यालय सञ्चालन गर्दै गर्दा समाजलाई कति दिन सक्छौँ, के दिन सक्छौँ भन्ने पनि एउटा कुरा चाहिँ विद्यालयले सधैँभरि चाहिँ एउटा टार्गेट बनाइराख्नुपर्छ। मैले समाजको लागि के दिने भन्ने कुरा, जुन अहिले मुगुका विद्यार्थीहरू साइनिङमा पढ्दैछन् त्यो एउटा विद्यालयले नै आवासीय सुविधा उपलब्ध गराएर भन्ने कुरा, एउटा पोजिटिभ पार्ट मैले त्यसबाट पनि लिन सक्छु। र भोलिका दिनमा यो भनेको सबै निजी क्षेत्रले एउटा सिक्ने पाटो पनि हो, जबकि गुणस्तरीय शिक्षा नपाएकै कारण राम्रो क्षमता भइकन पनि क्षमता लुकाउन बाध्य भएका विद्यार्थीहरूलाई अवसर पनि दिइयोस्। यो भन्दै आजका लागि कार्यक्रम उज्यालो संसारको निर्धारित समय सकिएको छ। साइनिङ आवासीय माभिलाई धन्यवाद भन्न चाहन्छु र धन्यवाद भन्न चाहन्छु प्राचार्य लक्ष्मी प्रसाद दवाडी सरलाई पनि, सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णप्रति विशेष आभार प्रकट गर्दै अर्को श्रृङ्खलासम्मका लागि म लक्ष्मी पौडेल बिदा हुन्छु। तपाईँको बालबालिकाको उज्जवल भविष्यका लागि सचेत हुनुपर्छ, सचेत रहनुहोस्। नमस्कार।